रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। ज्येष्ठ नागरिकले पाउँदै आएको मासिक भत्ता यही सरकारले वृद्धि गरी 5,000 पुर्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। चिकित्सा शिक्षा सुधारको माग राखी अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई अनशन स्थगित गर्न सरकारको आग्रह। नेपाल सरकारको मुख्य सचिवमा परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागीलाई नियुक्त गर्ने मन्त्री परिषदको निर्णय। पूर्व अर्थमन्त्री डाक्टर खतिवड़ालाई अमेरिका र निवर्तमान मुख्य सचिव रेग्मीलाई बेलायतको राजदूत नियुक्तिका लागि सिफारिश। हिजो एकै दिन नेपालमा 1,911 जनामा कोरोना संक्रमण, 961 जना संक्रमण मुक्त। हिजो थप 11 जनाको मृत्यु र भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या 1,00,000 नजिक। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकले पाउँदै आएको वृद्ध भत्ता यही सरकारले वृद्धि गरी 5,000 रूपियाँ पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हाल ज्येष्ठ नागरिकले मासिक 3,000 रूपियाँ पाउँदै आएका छन्। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले हिजो काठमाडौँमा भर्चुअल रूपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको सरकारले ज्येष्ठ नागरिकको सम्मान स्वरूप वृद्ध भत्ताको शुरूआत गरेको स्मरण गर्नुहुँदै कोरोना भाइरसको संक्रमण बढ़ेका बेला ज्येष्ठ नागरिकले पाउनुपर्ने वृद्ध भत्ता घरमै पुर्याइदिन स्थानीय सरकारलाई आग्रह गर्नुभयो।
तत्कालीन नेकपा एमालेको सरकारले धेरै सानो रकमबाट शुरू गरेको ज्येष्ठ नागरिक
प्रदान गरिरहेको सामाजिक सुरक्षा भत्ता पर्याप्त छैन,
वृद्धि गरिनेछ।
मैले आफ्नो कार्यकालभित्रै 5,000 पुर्याउने भनेको छु।
प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिक ज्ञान र अनुभवका विश्वविद्यालय भएकाले नयाँ पुस्तामा उहाँहरूको ज्ञान र अनुभव हस्तान्तरणका लागि संगठित प्रयास गरेर परिणाममुखी काम गर्न सबैलाई आग्रह गर्नुभयो।
ज्येष्ठ नागरिक विश्वविद्यालय हुन्, उहाँहरूसँग भूगोलको ज्ञान छ, प्रणालीको ज्ञान छ, प्रशासनको ज्ञान छ, अर्थतन्त्रको ज्ञान छ, इतिहासको ज्ञान छ, परम्पराको ज्ञान छ, संस्कृतिको ज्ञान छ। ज्ञान हस्तान्तरण गर्ने कुरामा सक्रिय राख्ने र त्यसको कदर राज्यले समाजले सचेत प्रयास समर्थित प्रयासबाट हामी परिणाममुखी कामहरू गर्न सक्छ। लकडाउनको कारणले पाइरहेको मासिक भत्ता पनि लिन जान सहज भइरहेको छैन भन्ने मैले जानकारी पाएको छु। यस सम्बन्धमा म स्थानीय तहहरूलाई, प्रशासनलाई, सबैलाई यस कुरामा सहजीकरण गर्न मद्दत गर्न र उहाँहरूले पाउनुपर्ने सुविधा भत्ता आफू बसेकै ठाउँमा प्राप्त गर्ने आफ्नो कर्तव्य आफ्नो दायित्व सम्झेर पनि यी कुराहरू ज्येष्ठ नागरिकहरूका लागि गर्न जरुरी छ भन्ने मलाई लाग्छ।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले ज्येष्ठ नागरिकको सम्मान संरक्षण र सहज जीवनयापनका लागि सरकारले विशेष ध्यान दिने बताउनुभयो। कार्यक्रममा प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले सातै प्रदेशका सरकार प्रमुखहरूको बैठक बसेर समाजमा रहेका प्रत्येक ज्येष्ठ नागरिकको सम्मान हुने गरी नीति निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदन दास श्रेष्ठले कोरोना भाइरसको संक्रमणबाट ज्येष्ठ नागरिकलाई बढ़ी असर परेकाले उनीहरूलाई स्वास्थ्य सुरक्षा सामग्री र उचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। सन् 1991 हरेक वर्ष अक्टोबर 1 तारीकका दिन अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ। सरकारले चिकित्सा शिक्षाको सुधार लगायतका माग राखी अनशनरत डाक्टर गोविन्द केसीलाई अनशन स्थगित गर्न आग्रह गरेको छ। मन्त्री परिषदका पछिल्ला बैठकका निर्णयहरू सार्वजनिक गर्न सिंहदरबारमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले डाक्टर केसीका धेरै मागहरू पूरा भइसकेको र बाँकी मागहरू सरकारले आफ्नो क्षमता अनुसार पूरा गर्दै जाने भएकाले थप दबाव आवश्यक नपर्ने बताउनुभयो। मन्त्री गेवालीले अनशन लगायतका कार्यक्रमहरू स्थगित गरी कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारलाई साथ दिन आग्रह समेत गर्नुभयो।
विभिन्न मागहरू राखेर डाक्टर गोविन्द केसी अहिले काठमाडौँको त्रिवेणी शिक्षण अस्पतालमा हुनुहुन्छ। नेपाल सरकारको तर्फबाट म आग्रह गर्न चाहन्छु, पहिलो धेरै मागहरू पूरा भएर ती कार्यान्वयनमा गइसकेको अवस्था छ। चिकित्सा शिक्षा सम्बन्धी ऐन बनायौं, त्यसको नियावली बनेको छ र गत आर्थिक वर्षमा हामीले 75% छात्रवृत्ति सम्बन्धी जुन एउटा विषय थियो त्यो कार्यान्वयनमै आइसकेको अवस्था छ। दोस्रो, सातवटै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेजहरू खोलिउन् भन्ने विषय पनि सम्बोधन भइसकेको अवस्था छ। अन्य विषयहरूमा पनि सरकारले आफ्नो साधन स्रोतले भ्याएसम्म हर सम्भव प्रयत्नहरू गरिरहेको छ। देश यत्रो संकटमा छ, यो असामान्य अवस्थामा यति बेला अनसन सत्याग्रह धरना हड़ताल यो बेला सुहाउँदो विषय हो र पक्कै पनि होइन. केही विषयहरू बाँकी छन् भने पछि छलफल गर्न सकिन्छ. मेरो नेपाल सरकारको तर्फबाट उहाँलाई आग्रह छ, उहाँका साथीहरूलाई आग्रह छ, अहिले अनुसन्धान फिर्ता लिएर हामी सबै कोविड विरुद्ध जोड्यौं, जनतालाई यो महामारीबाट जोगाउँ.
मन्त्री गेवालीले कोरोना संक्रमणको जोखिम बढ़दै गएकाले उच्च सतर्कता अप्नाउन र स्वास्थ्य सुरक्षाका प्रबन्धहरूको कड़ाईका साथ पालना गर्न समेत सबैलाई आग्रह गर्नुभयो.
नेपालमा कोरोना संक्रमितहरूको मृत्युको संख्याले 500 संख्यामा आएको छ. हाम्रा अथक प्रयासका बावजुद संक्रमण रोकिएको छैन र मृत्यु दर पनि कायमै छ. त्यसो भएको हुनाले फेरि पनि मेरो सबैलाई उच्च स्तरको सतर्कताका लागि, स्वास्थ्य सम्बन्धी प्रोटोकलहरूको पालनाका लागि, अत्यावश्यक काम नपरिकन अनावश्यक हिडुल नगर्नका लागि र कार्यथलोमा बिजनेस चलाउँदा होस् या यातायात गर्दा होस् या अरूजसुकै स्थितिमा पनि सुरक्षाका आवश्यक प्रबन्धहरूको कडाइका साथ पालना गर्नका निम्ति म फेरि पनि आग्रह गर्न चाहन्छु. हरेक नागरिकले यो लड़ाईमा आफू फ्रन्टलाइनको सिपाही हो भन्ने कुरालाई मनन गरेर त्यसलाई कोरोना विरुद्धको हाम्रो लड़ाईमा सक्रिय साथ सहयोगको लागि म आग्रह गर्न चाहन्छु.
मन्त्री गेवालीले दिनुभएको जानकारी अनुसार मन्त्री परिषद बैठकले लोकदर्शन रेग्मीले नेपाल सरकारको मुख्य सचिव पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्ने र रिक्त रहेको मुख्य सचिव पदमा शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ. यसै गरी बैठकले पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ालाई संयुक्त राज्य अमेरिकाको राजदूतमा, निवर्तमान मुख्य सचिव लोकदर्शन रेग्मीलाई संयुक्त अधिराज्यको राजदूतमा र डाक्टर निर्मल विकलाई दक्षिण अफ्रिकाको राजदूत पदमा नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ. त्यसै गरी बैठकले कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको लकडाउनका कारण स्थगित लोक सेवा आयोगका परीक्षा लगायतका कार्यक्रमहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी अगाडि बढ़ाउन स्वीकृति दिने निर्णय गरेको छ. यसै गरी आर्थिक ऐन 2077 संशोधन गरी केही करका दर तथा अन्त शुल्कहरू घटाउने, मदन भण्डारी प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने, राष्ट्रिय योग्यता प्रारूप सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको मन्त्री गेवालीले जानकारी दिनुभयो. हिजो एकै दिन देशभर 1,911 जनामा कोरोना संक्रमण पुष्टि भएको छ. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा 12,444 पीसीआर परीक्षण गरिएकोमा 1,911 जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो. सक्रिय संक्रमितहरूमध्ये 11,069 जना होम आइसोलेशन र 10,761 जना संस्थागत आइसोलेशनमा रहेको प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो. गम्भीर लक्षण भएका 220 संक्रमितको आईसीयू तथा 25 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ. यसै गरी हिजो 961 जना कोरोना भाइरस संक्रमण निको भएसँगै हालसम्म संक्रमण निको हुनेको संख्या 57,399 पुगेको छ. कोरोना संक्रमणका कारण हिजो थप 11 जनाको मृत्यु भएसँग हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या 509 पुगेको छ. संक्रमणबाट रूपन्देहीका र सुनसरी जिल्लाका 3-3 जना, काठमाडौँका 2 जना, ललितपुर, भक्तपुर र बाँकी जिल्लाका 1-1 जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो. कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत अर्थोपेडिक सर्जन डाक्टर हरि सापकोटाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ. उहाँको उपचारका क्रममा भेरी अस्पताल नेपालगंजमा हिजो मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर रविन खड्काले जानकारी दिनुभयो. कोरोना भाइरस संक्रमणको जोखिम बढ़दै गएको भन्दै बैतडीका 2 स्थानीय तहसील गरिएको छ. जिल्लाको मेलौली नगरपालिका र पोर्चौडी नगरपालिकाका 1-1 जनामा कोरोना संक्रमण पुष्टि भएपछि आजसम्मका लागि नगर क्षेत्र सील गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ. यस्तै आइतबारदेखि कोरोना मुक्त भएको जुम्ला जिल्लामा फेरि संक्रमण देखिएपछि हिजैदेखि जुम्ला सदरमुकाम खलंगा फेरि सील गरिएको छ. तनहुँको शुक्ला गण्डकी नगरपालिका 5 स्थित जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सम्पूर्ण सेवा बन्द गरिएको छ. सर्वोच्च अदालतले कोरोना भाइरसको महामारीबाट नागरिकलाई बचाउनका लागि निशुल्क पीसीआर परीक्षण गर्न गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा परमादेश जारी गरेको छ. न्यायाधीश द्वय डाक्टर आनन्द मोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले निशुल्क पीसीआर परीक्षण गर्न गराउन सम्बन्धी परमादेश जारी गरेको हो. आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकभित्र पर्ने जनाउँदै पीसीआर परीक्षण निशुल्क गर्न परमादेशको माग गरी अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले गत भदौ 28 रिट निवेदन दायर गर्नुभएको थियो. नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकभित्र राखेकाले नागरिकलाई निशुल्क पीसीआर परीक्षण हुनुपर्ने माग निवेदनमा गरिएको छ. समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन.
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई के तरिका हो यो
सर अपलोड भइ नै रहेछ 20 मिनेट हुन लाग्यो फाइलेटेज हुन लाग्यो 40% मात्र भएको छ
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई
यति फास्ट कसरी
हेलो जी यो हो नेपाल टेलिकमको 4G
काम राम्रो गरेर मात्र हुँदैन गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ केही भन्न खोजेको हो भाई
ए होइन थ्याङ्क यू सर 4G को लागि
थ्याङ्क्स मलाई होइन नेपाल टेलिकमलाई देऊ
हेलो जी यो हो नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार
अब बाँकी समाचार प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसँग विमानस्थलहरूको अवस्था र कोविड 19 को प्रभावका बारेमा जानकारी लिएको छ बैठकमा पूर्व प्रधानमन्त्री एवं सांसद माधव कुमार नेपालले राज्य संचालित सार्वजनिक संस्थालाई एकपछि अर्को गर्दै धराशायी बनाइनु चिन्ताको विषय भएको बताउनुभयो उहाँले निजी वायु सेवाले सधैँ मुनाफा कमाउने र सरकारी वायु सेवा सधैँ घाटामा जानुको कारण खोजी गर्न र राज्यको दायित्व पूरा गर्न सम्बन्धित निकाय जिम्मेवार हुनुपर्छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाई विभाग ललितपुरका सिनियर डिभिजनल इन्जिनियर सुरेश कुमार शर्मा विरूद्ध विशेष अदालत काठमाण्डुमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ सिनियर डिभिजनल इन्जिनियर शर्माले पदमा रहेर 5,41,86,606 रूपियाँको सम्पत्ति आर्जन गरेकोमा 3,06,54,932 रूपियाँको स्रोत नखुलेकाले सोही बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको अख्तियारले जनाएको छ अनुसन्धानका क्रममा शर्माको सम्पत्ति श्रीमतीका नाममा पनि रहेको पाइएकाले जफतका लागि उनलाई पनि प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो काठमाण्डुको ऐतिहासिक रानी पोखरीमा गजुर राखिएको छ हिजो बिहान 8 बजेको साइतमा रानी पोखरीको बीच भागमा रहेको निर्माणाधीन बालगोपालेश्वर मन्दिरमा मुख्य एक र अन्य 4 गरी 5 स्थानमा गजुर राखिएको हो 123 किलोग्राम तौल रहेको मुख्य गजुर तामाले बनेको र गजुरको बाहिरी आवरण सुनले लेपन गरिएको छ गोर्खा भूकम्पका कारण पूर्ण रूपमा भत्किएको रानी पोखरीको निर्माण अन्तिम चरणमा रहेकाले दशैं अघि नै उद्घाटन गर्ने योजना राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको छ अहिले सरसफाई र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान आनन्दले बताउनुभयो यस वर्ष विजयादशमीको टीकाको सायद कार्तिक 10 गते सोमबार बिहान 10:19 रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ 10 गते देवी विसर्जनका लागि बिहान 10:11 र साइत खोजेर टीका लगाउनका लागि 10:19 रहेको समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो यस वर्ष घटस्थापनाको सायद कार्तिक 1 गते शनिबार बिहान 11:46 शुभ रहेको पनि समितिका अध्यक्ष प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो चन्द्रमान अनुसार प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन मनाइने दुर्गा पक्ष अर्थात बडा दशैं पर्व यस वर्ष अधिक मास अर्थात मल मासका कारण कार्तिक 1 गतेदेखि शुरू हुँदैछ काठमाण्डु उपत्यका र उपत्यका बाहिरका विभिन्न शहरमा चाडपर्व लक्षित शुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ साल्ट ट्रेडिङ कर्पोरेशन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले संयुक्त रूपमा चाडपर्व लक्षित शुपथ मूल्य पसल शुरू गरेका हुन् दशैं तिहार छठ लगायत चाडपर्व नजिकिँदै गर्दा नागरिकलाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउन पसल शुरू गरेको खाद्य व्यवस्था कम्पनीका नायब महाप्रबन्धक श्रीमणि राज खनालले जानकारी दिनुभयो काठमाण्डु उपत्यका रामशाह पथ थापाथली कालीमाटी कोटेश्वर टेकु प्रयाग पोखरी जावलाखेल भक्तपुर लगायत स्थानमा बिक्री कक्ष राखिएको उहाँले बताउनुभयो यस्तै काठमाण्डु उपत्यका बाहिर 49 स्थानमा पसल सञ्चालन गरिएको छ सबै स्थानमा सामाजिक दूरी कायम गर्ने साबुन पानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाइएकाले सामान खरिद गर्दा उपभोक्ता पनि सजग हुनुपर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ सामान बिक्री कक्षमा जान नसक्ने उपभोक्ताका लागि लक्ष्य गरेर होम डेलिभरी शुरू गरिएको कम्पनीले जनाएको छ नेपाल विद्युत प्राधिकरणले आफै मिटर रिडिङ गरी अग्रिम रूपमा महसुल भुक्तानी गरेको खण्डमा 25% छूट दिने भएको छ प्राधिकरणले हिजो एक सार्वजनिक सूचना मार्फत जरिवानाबाट बच्न तथा समय समेत बचाउन उक्त व्यवस्था गरिएको जनाएको छ केही दिन अघि प्राधिकरण संचालक समितिका अध्यक्ष समेत रहनुभएका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले ग्राहकलाई जरिवाना नलिन निर्देशन दिनुभएको थियो सोही निर्देशन अनुसार नै प्राधिकरणले सूचना मार्फत अग्रिम भुक्तानी गर्न र 25% छूट लिन आग्रह गरेको हो कोरोना भाइरस संक्रमणको जोखिम बढ़ेसँगै पर्यटकहरूको आगमन रोकिएपछि लमजुङका पर्यटन व्यवसायीहरू वैकल्पिक पेशामा लागेका छन् लमजुङबाट सरोज विश्वकर्माको रिपोर्ट
दैनिक रूपमा पाहुनाको स्वागत सत्कारमा व्यस्त रहने लम्जुङको मर्स्याङ्दी गाउँपालिकामा रहेको खानीगाउँ रक गार्डनका स्थानीयहरू कोरोना भाइरसका कारण पर्यटक आगमन शून्य भएपछि वैकल्पिक आमदानीको खोजी गर्न थालेका छन्। यति बेला कोही सामूहिक तरकारी खेतीमा लागेका छन् त कोही परम्परागत राडीपाखी झोला लगायतका उत्पादनमा लागेको खानीगाउँ रक गार्डन पर्यटन व्यवस्थापन समितिकी अध्यक्ष यु कुमारी गुरुङले बताउनुभयो। पाहुनाको स्वागत र सत्कारमा व्यस्त हुने होमस्टे व्यवसायीहरू केही महिनामै कोरोनाको संक्रमण सकिने र पुनः होमस्टे व्यवसायलाई निरन्तरता दिने पर्खाईमा रहेका थिए। लामो समयसम्म संक्रमण नरोकिएपछि जीवन निर्वाह गर्न वैकल्पिक पेसाको रूपमा व्यावसायिक तरकारी खेती शुरू गरेको स्थानीय होमस्टे व्यवसायी कामसारकी गुरुङले बताउनुभयो।
रक गार्डन नेपालको पहिलो ढुङ्गे बगैँचा भएको कारणले गर्दाखेरि थुप्रै पर्यटनहरू आउने सम्भावनाहरू थियो र थुप्रै पर्यटकहरू पनि आउने गर्थे। होमस्टे व्यवसायहरू चाहिँ एकदम उत्साहित भइरहेको अवस्थामा चाहिँ यो COVID-19 कारणले गर्दाखेरि पर्यटक आउन ठप्प भयो। जीवन उपार्जन गर्नको लागि आफ्नो जीवन ढाल्नको लागि चाहिँ टमाटर खेततिर लागेको छ।
यति बेला फुर्सदको समय भएकाले स्थानीय महिलाहरू आफ्नो परम्परागत सिपलाई समेत निरन्तरता दिन थालेका छन्। दैनिक पर्यटकको संख्यामा वृद्धि भएपछि परम्परागत पेसालाई चटक्कै छाडेर होमस्टे पेसामा लागेकी स्थानीय चन्द्रमाया गुरुङ लामो समयदेखि छाडेको मुडा झोला तथा स्थानीय राडीपाखी बुन्ने कार्यमा पुनः लागेको बताउनुभयो।
मैले मुडा बुन्ने झोला बुन्ने कामतिर लागिरहेको छु।
खानीगाउँ रक गार्डन होमस्टे सँगै लकडाउनका कारण जिल्लाका पर्यटकीय खलेगाउँ काउलेपानी राइना सियोरुङ मर्स्याङदीको छापा बेसी सहरकै खासुर सामुदायिक होमस्टे प्राय सुनसान बनेका छन्। सो बाहेक लकडाउनका कारण विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पथमार्ग पनि सुनसान बनेको छ। सरोज विश्वकर्मा, रेडियो नेपाल, लमजुङ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालले वन सम्बन्धी उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ। महासंघद्वारा जारी विज्ञप्तीमा सरकारद्वारा गठित उक्त छानबिन समितिको प्रतिवेदनमा अधिकांश सुझावहरू वनसँग सम्बन्धित रहेकाले त्यसको कार्यान्वयन गर्दा पुनः वनको अधिकार कटौती गर्ने र सामुदायिक वन उपभोक्ता समूहको स्वायत्ततामा हस्तक्षेप हुन नहुने उल्लेख छ। नेपाल उद्योग वाणिज्य महासंघको 54 वार्षिक साधारण सभा आगामी मंगसिर 11 र 12 गते काठमाडौँमा आयोजना गरिने भएको छ। निर्धारित कार्यक्रम अनुसार गत चैत्र महिनामा हुनुपर्ने साधारण सभा कोरोना भाइरसका कारण तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन। महासंघको हिजो बसेको कार्यकारिणी समितिको बैठकले वार्षिक साधारण सभा तथा निर्वाचनको मिति तय गरेको हो। रूकुम पश्चिमको सदरमुकाम मुसिकोटमा तरकारी संकलन केन्द्र निर्माणको काम आर्थिक अभावका कारण निर्माण हुन नसक्दा किसानहरू चिन्तित बनेका छन्। रूकुम पश्चिमबाट मेघराज खड्काको रिपोर्ट।
खलङ्गा बजार र आसपासका किसानले उत्पादन गरेको तरकारी जन्य वस्तुलाई लक्षित गरी निर्माण गर्न लागेको संकलन केन्द्रको वाल र फिल्ड निर्माण बाहेक बाँकी काम रोकिएको हो। मुस्कुट बजार क्षेत्रमा सार्वजनिक जग्गा मिचेर सड़क आसपासमा तरकारी व्यवसाय गर्दै आएका साना व्यवसायहरूलाई समेत लक्षित गरी निर्माण गर्न लागेको तरकारी संकलन केन्द्रको काम आर्थिक अभावले अल्पत्र परेको मुस्कुट नगरपालिकाको भनाइ छ। नगर प्रमुख देवीलाल गौतम,
विशेष गरी आर्थिकको कारणले नै डाला भइरहेको छ र अहिले मैले फेरि प्रदेश सरकारमा पनि माग गरेर चाहिँ पठाएको थिएँ। प्रदेश सरकारले पनि अहिलेको बजेटमा चाहिँ राख्नु सकेका स्थिति भएन।
अघिल्लो आर्थिक वर्षको असारदेखि नै सञ्चालनमा आउने भनिएको तरकारी संकलन केन्द्र निर्माणमा साबिकको कृषि ज्ञान केन्द्रबाट 13 लाख र मुस्कुट नगरपालिकाबाट 11 लाख गरी 24 लाख छुट्याइएको थियो। अघिल्लो आर्थिक वर्षमा तरकारी संकलन केन्द्रको वाल र फिल्ड निर्माणका लागि मात्रै अनुदान रकम प्रदान गरिएको कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख मीनबहादुर केसीले बताउनुभयो।
जमिन सम्याउने र मेसिनरी वाल लाउने जिम्मा चाहिँ कृषि ज्ञान केन्द्रको, त्यसपछि भवन निर्माण र सञ्चालनको क्रियाकलाप चाहिँ नगरपालिकाले सञ्चालन गर्ने भन्ने सहमतिका साथ त्यो कार्यक्रम सञ्चालन भएको हो।
मुसिकोट नगरपालिकाले भने अलपत्र अवस्थामा रोकिएको तरकारी संकलन केन्द्रको कामका लागि जसरी भए पनि बजेट व्यवस्थापनको स्रोत जुटाएरै निरन्तरता दिने जनाएको छ। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
अब केही अन्तर्राष्ट्रिय समाचार। भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै 1 लाख पुगेको छ। गत 24 घण्टामा भारतमा कोरोना संक्रमणबाट 1,096 जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या 1 लाख नजिक पुगेको हो। तथ्याङ्क सम्बन्धी अन्तर्राष्ट्रिय संस्था वर्ल्डमिटरले भारतमा गैरातीसम्म 79,804 जनाको मृत्यु भएको जनाएको छ। त्यस्तै गत 24 घण्टामा 81,693 जना संक्रमित थपिएसँगै भारतमा संक्रमितको संख्या 63,91,960 पुगेको छ। अमेरिकामा गत 24 घण्टा घण्टामा 46,815 जना संक्रमित थपिएका छन्। विश्वभर गत 24 घण्टाभित्र 3,13,369 जना संक्रमित थपिएको र 5,471 जनाको मृत्यु भएको छ। यो सँगै विश्वभर संक्रमितको संख्या 3,44,63,930 पुगेको छ भने 10,23,683 जनाको मृत्यु भएको छ। संक्रमित मध्ये 2,56,47,631 जना निको भई घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नीले आफूलाई राष्ट्रपति भ्लादिमिर पुटिनले मार्ने प्रयास गरेको आरोप लगाउनु भएको छ। रसियामा अचानक गम्भीर बिरामी परेर जर्मनीमा उपचारपछि स्वास्थ्य लाभ गर्दै रहनुभएका विपक्षी नेता नाभाल्नीले आफूलाई विष खुवाएर मार्ने प्रयास भए पनि आफू पुटिनसँग नडराउने स्पष्ट गर्नुभएको छ। राष्ट्रपति पुटिनका कट्टर विरोधी नाभाल्नी विमानस्थलमा यात्रा गरिरहेकै बेला गम्भीर बिरामी परेपछि उहाँलाई थप उपचारका लागि जर्मनी लगिएको थियो। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोनले विवादित भूमि नागोर्नो काराबाखमा जारी युद्ध रोक्ने तत्काल शान्तिवार्ता शुरू गर्न संघर्षरत अर्मेनिया र अजरबैजानलाई पक्षलाई आग्रह गर्नुभएको छ। विवादित भूमि नागोर्नो काराबाखको स्वामित्वको दावी गर्दै अर्मेनियाली सेना र अजरबैजानी सेनाबीच केही दिनदेखि जारी युद्धका क्रममा 100 भन्दा बढ़ी व्यक्तिको मृत्यु भइसकेको छ। अब आर्थिक समाचार।
नेपालमा इजरायलको कृषि प्रविधि ल्याएर 7 प्रदेशमा एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने सम्बन्धी समझदारी पत्रमा दुई देशबीच हस्ताक्षर भएको छ। समझदारी पत्रमा हस्ताक्षर भएसँगै अब नेपालमा कृषि पूर्वाधार निर्माणले गति लिने बताइएको छ। इजरायलका लागि नेपाली राजदूत डाक्टर अन्जान साक्केले दुई देशबीचको समझदारीबाट कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाको विदेशी क्रममा समेत कमी आउने बताउनुभयो। यसैगरी नेपाल र इजरायलबीच इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगार सम्बन्धी सम्झौतामा समेत हस्ताक्षर भएको छ। यससँगै अब इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ। यसले केयर गिभर क्षेत्र, कृषि क्षेत्र, होटल, रेस्टुरेन्ट, निर्माण लगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउने इजरायल स्थित नेपाली राजदूतावासले जनाएको छ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। केही दिन यता सुस्त देखिएको शेयर बजारमा बिहिबार नेप्से परिसूचक 20.6 अंकले बढ़ेर 1571.04 बिन्दुमा पुगेको छ। बिहिबार 193 कम्पनीका 2,80,00,00,000 रूपियाँ बराबरको शेयर खरिद बिक्री भएका छन्। बुधबार भने 1,95,00,00,000 रूपियाँ बराबरको शेयर कारोबार भएको थियो। बिहिबार कारोबारमा आएका 12 उपसमूह मध्ये हाइड्रो पावर र म्यूचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अरू सबै उपसमूहको परिसूचक बढ़ेको छ। कारोबार रकमका आधारमा बिहिबार बैंक अफ काठमाण्डुको 14,76,00,000 रूपियाँ भन्दा बढ़ीको शेयर कारोबार भएको छ। बैंक अफ काठमाण्डुले 16% लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरू त्यसतर्फ आकर्षित भएका हुन्। दक्षिणकाली नगरपालिकामा नाशपातीको व्यापारबाट वार्षिक 5,00,00,000 रूपियाँ भन्दा बढ़ी रकम भित्रिने गरेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
नेपाल क्रिकेट संघ क्यानले असोज 6 गरेको महिला तथा पुरूष क्रिकेट खेलाड़ीको वर्गीकरण परिमार्जन गर्ने बताएको छ। पुरूष 18 र महिला 19 खेलाड़ीको वर्गीकरण गर्दा केही खेलाड़ी छुटेपछि क्यानको ठूलो आलोचना भएको थियो, जसका कारण क्यानले पछिल्लो वर्गीकरणलाई फेरि सच्याउने बताएको छ। क्यानले पहिलो पटक महिला खेलाड़ीको वर्गीकरण गरेर मासिक तलबमा राखेको थियो, तर टीममा नभएका खेलाड़ीलाई वर्गीकरणमा राखेको भन्दै आलोचना भएको थियो। क्यानले बिहेबार खेलाड़ी वर्गीकरण निर्धारण समितिलाई टीमका कप्तान प्रशिक्षकसँग छलफल गरेर सुझाव सहितको नयाँ वर्गीकरण प्रतिवेदन बोर्ड बैठकमा पेश गर्न निर्देशन दिएको छ। गत असोज 6 चितवनको भरतपुरमा बसेको क्यानको बोर्ड बैठकले पुरूष तथा महिला खेलाड़ीको वर्गीकरणलाई पारित गरेको थियो। संघका कोषाध्यक्ष रोशन कुमार सिंहको नेतृत्वमा रहेको समितिले बनाएको वर्गीकरणको चौतर्फी विरोध भएको थियो। क्रिकेट खेलाड़ी संघ नेपाल सिप्यानले वर्गीकरणमा भएको निर्णय पुनर्विचार गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको महिला टी20 ब्याटिङ वरियतामा नेपालकी उपकप्तान सीता राणा मगरको वरियता सुधार भएको छ। आईसीसीले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा सीताको ब्याटिङ वरियता 3 स्थान सुधार भएको हो। नयाँ वरियतामा सीता 85 स्थानमा रहेकी छिन्। सीता अघिल्लो वरियतामा 88 स्थानमा रहेकी छिन्।
अझ एवं खेल समाचारका साथमा अब मौसम आज प्रदेश एक दुई बागमती र गण्डकी प्रदेशमा सामान्य बदली हुने अन्य भागमा आंशिक बदली रही प्रदेश एक दुई बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस वर्षा 15.5 मिलिमिटर अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:57 भयो भने सूर्यास्त भरे साँझ 5:49 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। ज्येष्ठ नागरिकले पाउँदै आएको मासिक भत्ता यही सरकारले वृद्धि गरी 5,000 पुर्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। चिकित्सा शिक्षा सुधारको माग राखी अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई अनशन स्थगित गर्न सरकारको आग्रह। नेपाल सरकारको मुख्य सचिवमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने मन्त्री परिषदको निर्णय। पूर्व अर्थमन्त्री डाक्टर खतिवड़ालाई अमेरिका र निवर्तमान मुख्य सचिव रेग्मीलाई बेलायतको राजदूत नियुक्तिका लागि सिफारिश। हिजो एकै दिन नेपालमा 1,911 जनामा कोरोना 961 जना संक्रमण मुक्त। हिजो थप 11 जनाको मृत्यु र भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या 1,00,000 नजिक। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त नमस्ते।